यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। गैर आवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित र पारदर्शी रूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। समानुपातिक निर्वाचन प्रणालीतर्फ छ राजनीतिक दलहरूबाट 110 उम्मेद्वार निर्वाचित भएको निर्वाचन आयोगद्वारा घोषणा। निर्वाचितलाई यही चैत 5 गते प्रमाणपत्र प्रदान गरिने। खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको सूचना भए तत्काल जानकारी गराउन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आग्रह। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित वर्षा। हिमाली क्षेत्रमा हिमपात। र हर्मुज जलडम्बरूको अवरोध खुलाउन सहयोग गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको आग्रह मित्र राष्ट्रहरूबाटै अस्वीकार।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् यता चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने र गैर आवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित र पारदर्शी रूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। काठमाडौँमा आयोजित गैर आवासीय नेपाली संघको 12 महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहमा हिजो प्रधानमन्त्री कार्कीले विश्वभर फैलिएका नेपालीहरू नेपालको सद्भावना दूत रहेको उल्लेख गर्दै उहाँहरूको योगदानको प्रशंसा गर्नुभयो। उहाँले गैर आवासीय नेपालीहरूलाई नेपालको विकास र समृद्धिको यात्रामा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्दै विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री कार्कीले हालै सम्पन्न महाधिवेशनबाट संगठनभित्र देखिएको विभाजन अन्त्य भई एउटै मंचमा एकता कायम हुनु सकारात्मक भएको पनि बताउनुभयो। उहाँले एकता र सहकार्यबाट मात्रै विश्वभर रहेका नेपालीहरूको साझा भावना बलियो बन्ने धारणा राख्नुभयो। नेपालको संविधानले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसले प्रवासी नेपाली र मातृभूमि बीचको सम्बन्ध अझ सुदृढ बनाएको बताउनुभयो। नवनिर्वाचित डाक्टर हेमराज शर्मा सहित संघको नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिँदै उहाँले गैर आवासीय नेपालीहरूको योगदान आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्वपूर्ण हुने बताउनुभयो। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ 6 राष्ट्रिय दलबाट निर्वाचित 110 जनाको नाम घोषणा गरेको छ। हिजो आयोगले विभिन्न 6 पार्टीबाट निर्वाचित हुने सांसदहरूको सूची सार्वजनिक गरेको हो। यसअघि पेश भएको बन्द सूचीबाट आफ्नो दललाई प्राप्त गरेको सीट क्लस्टर अनुसार निर्वाचन आयोगमा पेश गरेपछि आयोगले हिजो 110 निर्वाचित भएको घोषणा गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट 57 जना, नेपाली कांग्रेसबाट 20 जना, नेकपा एमालेबाट 16 जना, नेपाली कम्युनिष्ट पार्टीबाट 9 जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट 4 जना निर्वाचित भएको आयोगले जनाएको छ। 6 दलबाट 110 जना सांसद निर्वाचित हुँदा 82 जना महिला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले चैत 5 गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेद्वारलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्ण बहादुर राउतका अनुसार चैत 5 गते बिहान 11:30 मा आयोगमा आयोजना गरिने कार्यक्रममा प्रमाण पत्र वितरण गरिनेछ। राजनीतिक दलको तर्फबाट छनौट भई पेश भएका उम्मेद्वारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा पनि गरिसकेको छ। प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको अवस्थाको निरीक्षण अवलोकन गर्नुभएको छ। बबरमहल स्थित प्रशासन कार्यालयमा पुगेर प्रधानमन्त्री कार्कीले सेवा प्रवाहमा अपनाइएको सार्वजनिक सम्बोधन प्रणाली पब्लिक अनाउन्समेन्ट सिस्टम बारे जानकारी पनि लिनुभयो। त्यसक्रममा उहाँले सेवाग्राहीसँग अन्तर्क्रिया पनि गर्नुभएको थियो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सेवालाई छिटो छरिटो र झन्झट रहित ढंगले प्रवाह गर्न सूचना प्रविधिमा आधारित प्रणाली लागू गरिरहेको जानकारी गराउनुभयो। सेवाग्राहीले टोकन लिएर निश्चित समयावधिभित्र सेवा लिन सक्ने यो प्रणाली लागू गरिएपछि गुनासो सुन्ने भएको र बिचौलियाको भूमिका पनि समाप्त भएको उहाँको भनाइरहेको थियो। उहाँका अनुसार दैनिक सरदर 1000 सेवाग्राही आउने कार्यालयका प्रत्येक काउन्टर र शाखाको सीसीटीभीबाट अनुगमन गर्न पनि सकिन्छ। गुनासा वा कार्यगत जटिलताहरू ठाउँको ठाउँ सम्बोधन गर्न सकिने व्यवस्था मिलाइएको छ। सेवाग्राहीलाई वाईफाई, तातो पानी र चिसो पानीको समेत व्यवस्था गरिएको छ। पौडेलले नवयुवाको आन्दोलनका क्रममा युवाले उठाएको सुशासनको आवाज सम्बोधन गर्ने क्रममा सेवा प्रवाहको यो ढाँचा अप्नाइएको र यसलाई जेनजी योद्धाहरूमै समर्पित गरिएको बताउनुभयो। जनतालाई सेवा प्रवाह गर्न अपनाइएको यस प्रणालीको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो ढाँचा देशैभरका सेवाग्राहीको चाप भएका कार्यालयमा लागू गर्न आवश्यक रहेकोमा जोड़ दिनुभयो। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी झण्डै दुई तिहाई मत सहित सबैभन्दा ठूलो दल बनेको छ। अबको पाँच वर्ष जनताले रासोपाको एकल सरकारका लागि म्याण्डेट दिएका छन्। जनताको परिवर्तनको चाहना फरक दलको सरकार बन्नु मात्र नभई देशमा सुशासन, विकास, समृद्धि प्राप्त हुने अपेक्षा पाल्पाका जनताले नयाँ सरकारबाट गरेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
भदौ 23 र 24 गतेको युवा पुस्ताको आन्दोलन र त्यसपछि बनेको सरकारको मुख्य दायित्वमा रहेको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ। यो निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकलौटी सरकार बनाउने म्याण्डेट दिएको छ। पाल्पाले जनताले अब बने सरकारबाट सुशासनसँगै किसानका समस्या समाधान हुने अपेक्षा राखेका छन्। अगुवा किसान गमला खत्री:
सुशासन कायम गर्नु पर्यो, किसानहरूका खेतीपाती बँदेलहरू बाँदरहरू नियन्त्रण गरिदिनु पर्यो, तरकारीहरू फलफूलहरू सरकारले बजारसम्म पुर्याउन सहयोग गरोस्।
निर्वाचनमा पाल्पाका दुई क्षेत्र मध्ये पाल्पा एकमा नेपाली काँग्रेसका सन्दीप राणा 18,336 मत ल्याई विजयी हुँदा क्षेत्र नम्बर दुईमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार माधव बहादुर थापा 26,736 मत ल्याई विजयी हुनुभयो। अब बन्ने सरकारप्रति नागरिकले मुख्य रूपमा सुशासन, पारदर्शिता र जवाबदेहिता चाहेको बताउनुहुन्छ पत्रकार प्रकाश नेपाल।
नयाँ सरकारप्रति जनताले सुशासन, पारदर्शिता र जवाबदेहिता तीनटा कुरालाई ध्यान दिनुपर्छ भन्ने अपेक्षा गरेका छन्।
यो जनादेशबाट निर्माण हुने सरकार एकलौटी रूपमा चलाउन सक्ने र संसदको संख्या झण्डै दुई तिहाई मत भएकाले संविधान संशोधन समेत गर्न सक्ने अवस्था भएकाले सुशासन, विकास र समृद्धिको सवालमा काम गर्न कसैले रोक्न नसक्ने बताउनुहुन्छ अधिवक्ता शिव प्रसाद देवकोटा।
यसले संविधानका धेरै भागहरूलाई पनि संशोधन गर्न सक्ने र देशमा एक्लै रूपमा शासन सञ्चालन गर्ने जसको उद्देश्य देशमा सुशासन, भ्रष्टाचारको अन्त्य र नयाँ तरिकाबाट विकास निर्माणलाई पूर्णता दिने भन्ने अभिलाषा लिएको छ।
जनता माझ प्रस्तुत गरेका दल र उम्मेद्वारका घोषणा पत्र कानूनी मात्रै भए पनि जनताले दल र संसद प्रति विश्वास गर्ने वातावरण बन्छ। जनताको सेवकको रूपमा काम गर्ने बताउनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पा दुईबाट निर्वाचित माधव बहादुर थापा।
एउटा सांसदको काम कर्तव्य र अधिकारलाई कहिले नभुल्ने, यहाँहरूप्रति सधैँ समर्पित हुने र यो विधेयलाई सेवाको रूपमा पश्चिम पाल्पाली जनताको सुख दुःखसँग सँगै बस्ने, विकाससँग जोडिने र परिवर्तन को राष्ट्रिय एजेण्डा छ त्यसलाई स्थापित गर्नमा कर्तव्यनिष्ठ भएर अगाडि बढ्ने।
प्रतिनिधि सभाले सरकारको निर्माण गर्ने, कानून बनाउने, संसदीय अनुगमन गर्ने, बजेट पारित गर्ने, संसदीय सुनवाई गर्ने लगायतका काम गर्ने भएकाले जनताले दिएको जिम्मेवारी पूरा गर्नु नै प्रतिनिधि सभा सदस्यको मुख्य जिम्मेवारी रहन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो पाल्पाबाट विष्णु खनाल। अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना बनाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको सूचना वा जानकारी भए तत्काल 1137 निशुल्क फोन गरेर जानकारी दिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ। पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालो बजारी बढ़ेको, अत्यधिक मात्रामा लुकाइएको, बढ़ी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि विभागले आम उपभोक्तालाई निशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो। नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्ने गरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायमै रहेको छ। विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कड़ा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुरको हरिसिद्धि स्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा 6377 ग्यास सिलिण्डर फेला पारेको छ। ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा 14.2 किलो तौल भरिएका ग्यास सिलिण्डर फेला पारेको हो। विभागले उक्त उद्योगलाई 3,00,000 जरिवाना पनि आएको छ। ती ग्यास सिलिण्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको पनि विभागले जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले चैतीय धानको मूल्य तोक्न अध्ययन थालेको छ। विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न 25 जिल्लामा स्थलगत अध्ययन गर्न थालेको हो। अध्ययनका क्रममा उत्पादनमा लाग्ने खर्च तथा बिउ, मल, श्रम, मुद्रास्फीति र बजारको मूल्यको विश्लेषण गरी उत्पादन लगायतका आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ। विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिश गरेर पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिनुभयो। मौसम बदलीसँगै काठमाडौँ उपत्यका सहित हिजो देशका धेरै ठाउँमा हुरी बतास, चट्याङ र असिना सहितको वर्षा भएको छ। हुरी बतासका कारण ललितपुरको भैंसेपाटीमा रूख ढलेर अवरूद्ध भएको बाटो खुलाइएको केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्ले जानकारी दिनुभयो। हिजै हुरीले सातदोबाटो स्थित सेल्सबेरीको बोर्ड ढालेको पनि प्रहरीले जनाएको छ। सो क्षेत्रमा मानवीय क्षति भएन। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा काठमाडौँमा 9.2, ललितपुरमा 7 र भक्तपुरमा 3.4 मिलिमिटर वर्षा भएको छ। यस्तै सबैभन्दा बढ़ी वर्षा हिजो धनकुटामा 36.2 मिलिमिटर भएको छ। पाल्पामा 24.8, गुल्मीमा 9.2, तनहुँमा 10 मिलिमिटर वर्षा भएको छ। साथै हिमाली जिल्लामा हिमपात समेत भएको छ। नेपाल प्रहरीले 1,16,00,000 रूपियाँ नगदसहित 2 हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका 8 भीमढुङ्गाबाट हुण्डीको रकमसहित नागार्जुन नगरपालिका 8 भीमढुङ्गाका 28 वर्षीय सागर गिरी र सोही स्थानका 28 वर्षीय प्रमोद प्रसाद धितालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले भौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटी वेदना व्यक्त गर्नुभएको छ। भक्तपुरको गुण्डो स्थित उहाँको निवासमा पुगेर वरिष्ठ नेता कोइरालाले समवेदना व्यक्त गर्नुभएको हो। सुर्खेतमा गत फागुनमा 76 सवारी साधन दुर्घटना भएका छन्। ती दुर्घटनामा एक महिला सहित 4 जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कास्कीको लेखनाथ स्थित रूपातालमा विभिन्न जातका 10,000 माछाका भूरा छाडिएको छ। रूपाताल सहकारीले रजत वर्षको अवसर पारेर तालको आय आर्जनमा सहयोग पुग्ने गरी माछाका भूरा छाडेको हो। बाजुराको हिमाली गाउँपालिकामा पर्ने रानी सैन क्षेत्र पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेको छ। ऐतिहासिक महत्व बोकेको यो क्षेत्र उचित संरक्षण, व्यवस्थित प्रचार प्रसार, आधारभूत पूर्वाधार र पर्यटन मैत्री व्यवस्थापनको अभावका कारण यसको सम्भावना भने पूर्ण रूपमा उजागर हुन सकिरहेको छैन। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
बाजुराको हिमाली गाउँपालिकामा पर्ने ऐतिहासिक रानीसेन क्षेत्र पछिल्लो समय पर्यटकहरूको रोजाईको गन्तव्य बन्न थालेको छ। धार्मिक, जैविक तथा प्राकृतिक विविधताले भरिपूर्ण यो क्षेत्र वर्षौंदेखि पूर्वाधारको अभाव र पर्याप्त प्रचार प्रसार नहुँदा ओझेलमा परेको भए पनि केही समयदेखि चर्चामा आउन थालेसँगै पर्यटकको चहल पहल समेत बढेको स्थानीयको भनाइ छ। हिमाली गाउँपालिका ओडा नम्बर 3 हिउना गाउँकी स्थानीय सुषमा सुनार हिउँले ढाकिएको हिमालको मनोरम दृश्य, स्वच्छ ताल, दुर्लभ औषधीय जडीबुटी, फराकिलो चरण क्षेत्र तथा विभिन्न प्रजातिका रंगीचंगी फूलहरूले सुसज्जित रानीसैन क्षेत्र प्राकृतिक सौन्दर्यले परिपूर्ण मानिन्छ। सरकारले दीर्घकालीन गुरु योजना निर्माण, पर्यटकीय पूर्वाधार विकास, संरक्षण क्षेत्र घोषणा तथा प्रभावकारी प्रचार प्रसार गर्न सके रानीसैन क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताउनुहुन्छ। लामो समयदेखि पर्यटक प्रवर्धकको कार्यमा सक्रिय मनोज रेग्मी,
रानी हिमाल र सोइन एउटै ठाउँमा मर्ज भएर त्यो चाहिँ रानीसैन पर्यटकीय स्थल मध्येको नम्बर 1 नै पर्न जान सक्छ विषयको अहिले जुगमा। त्यस्तो अप्ठ्यारो पनि छैन नि, वान अफ द ब्युटी नेपालमा त्यसरी 8 किलोमिटर तल बसेर ग्रासल्यान्ड सँगै हिमाल हेर्ने त एउटा त्यो मात्रै हो।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको रानीसैन क्षेत्रको पर्यटन विकासका लागि के पहल भइरहेको छ त? हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल,
रानीसैन जाने पदमार्ग अनि बाटोमा पर्ने विभिन्न खोला नालाहरूमा काठे पुल, झोलङ्गे पुल लगायत अहिले रानीसैनमा जानका लागि बाटो चाहिँ सहज बनाएर आवत जावत गर्ने वातावरण बनेको, गुम्बामा होमस्टे सञ्चालन गर्नका लागि प्रयास गरिराखेका छौँ। सुरक्षाको लागि अस्थायी प्रहरी चौकी राख्ने कुरा चाहिँ भइराखेको अवस्था छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालकै सबैभन्दा होचो उचाइमा रहेको रानीसैन अफिस साइपाल हिमालको बेस क्याम्पका रूपमा समेत परिचित छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो संवाददाता राजेन्द्र विक। लामो समयदेखि अल्पत्र बनेको निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास अरमादी सड़क स्तरोन्नति शुरू भएको छ। संघीय सरकारको सहयोगमा फलेवास नगरपालिका 6 ढिकबाट कुस्मा नगरपालिका 4 अरमादीसम्मको सड़क स्तरोन्नति शुरू भएको हो। कालीगण्डकी लोकमार्ग आयोजना कार्यालय पाल्पाका अनुसार गत कार्तिक 21 गते ठेकेदार कम्पनीसँग सम्झौता भई सड़क स्तरोन्नति तीव्र रूपमा अहिले भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडम्बरूमा जारी अवरोध खुलाउन विभिन्न देशसँग गरेको प्रस्ताव अस्वीकार भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरू बीबीसी र अल जजिराका अनुसार युरोपेली मुलुकहरूले इरान युद्धमा संलग्न हुन अनिच्छा व्यक्त गर्दै ट्रम्पको प्रस्ताव अस्वीकार गरेका हुन्। अमेरिकाले ऊर्जा आपूर्ति र विश्व व्यापारमा गम्भीर असर पर्ने भन्दै हर्मुज जलडम्बरू तत्काल खुलाउन सहयोग गर्न मित्र राष्ट्रहरूलाई आग्रह गरेको थियो। युरोपेली तथा केही एसियाली देशहरूले प्रत्यक्ष संलग्नता बढ़ाउँदा क्षेत्रीय तनाव झन चर्किन सक्ने चिन्ता व्यक्त गर्दै सो आग्रह अस्वीकार गरेका हुन्। रिपोर्टहरूका अनुसार कतिपय देशहरूले कूटनीतिक समाधानलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिएका छन् भने सैन्य वा प्रत्यक्ष हस्तक्षेपबाट टाढा रहने संकेत पनि ती देशले गरेका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेको बेला ललितपुरको हरिसिद्ध स्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिणाममा ग्यास स्टक गरेर राखिएको फेला परेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोली उद्योगको डिपोमा पुग्दा 6,377 भरिएका ग्यास सिलिण्डर स्टोर गरेर राखिएको फेला पारेको हो। अनुगमनका क्रममा श्रीराम ग्यास उद्योगले 14.2 केजीका 6,377 सिलिण्डर डिपोमा थुपारेर राखेको तर बजारमा पठाउन आनकानी गरेको पाएपछि विभागले अनुचित व्यापारिक क्रियाकलाप गरेको कसुरमा उद्योगलाई 3,00,000 रुपियाँ तत्काल जरिवाना तिराएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा मूल्य स्थिर नहुँदासम्म कन्स्ट्रक्सन होलिडे घोषणा गर्न सरकारसँग आग्रह गरेको छ। मध्य पूर्व र पश्चिम एशियामा देखिएको युद्धका कारण देखाउँदै निर्माण उद्योगमा अत्याधिक प्रयोग हुने डिजल, पेट्रोल, मट्टीतेल लगायतका इन्धन सामग्रीहरूमा भएको भारी मूल्य वृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले यस्तो माग अगाडि सारेको हो। अब खेल समाचार।
विभागीय टोली नेपाल पुलिस क्लब विरूद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा इन्फा राष्ट्रिय लीगमा सातौं बाटोको जितविहीन यात्राले निरन्तरता पाएको छ। सोमबार सातौं बाटो स्थित इन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा पुलिसले सातौं बाटोसँग दुई दुई गोलको रोमाञ्चक बराबरी खेल्यो। सातौं बाटोले अरूणा लामा र फोडे फुवाननको गोल मार्फत पहिलो हाफमा अग्रता लिएको थियो। त्यसपछि दोस्रो हाफको मध्यतिरसम्म पनि सातौं बाटो दुई गोलकै अग्रतामा थियो। खेलको 75 मिनटमा धीरेन्द्र बहादुर शाहले गोल गरे। त्यसपछि निर्धारित समयसम्म खेलमा फर्किने कोसिस गरे पनि सकेन। त्यसपछि थप गरिएको इन्जुरी समयको 9 मिनटमा सुभाष थारूले गोल गरेपछि सातौं बाटो स्तब्ध बन्यो। बराबरीसँगै 11 खेलमा 9 अङ्क जोड्दै पुलिसले एक स्थान सुधार गर्यो। अहिले पुलिस पुछारबाट 5 स्थानमा छ। सातौं बाटोको पनि समान खेलमा 9 अङ्क नै छ। एक स्थान माथि उक्लिएको सातौं बाटो पुछारबाट 4 स्थानमा छ। अखिल नेपाल फुटबल संघ एन्फाले चैत 30 गतेदेखि शहीद स्मारक ए डिभिजन लीग गर्ने तयारी गरेपछि क्लबहरूले विभिन्न सात माग राखेका छन्। सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै क्लबहरूले इन्फाको आलोचना गर्दै सात माग अघि सारेका हुन्। यसअघि नेपाल फुटबल खेलाड़ी संघसँगको वार्तामा ए डिभिजन लीग चैत 30 गतेदेखि गर्ने सहमति भएको थियो तर क्लबहरूले यो सहमतिलाई एकलौटी भनेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाड़ी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:12 भयो भने सूर्यास्त भरे साँझ 6:13 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गैर आवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित र पारदर्शी रूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। समानुपातिक निर्वाचन प्रणालीतर्फ 6 राजनैतिक दलहरूबाट 110 उम्मेद्वार निर्वाचित भएको निर्वाचन आयोगको घोषणा। निर्वाचितलाई यही चैत 5 गते प्रमाणपत्र प्रदान गरिने। खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको सूचना तत्काल जानकारी गराउन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सबैमा आग्रह। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङ सहित वर्षा, हिमाली क्षेत्रमा हिमपात। र हर्मुज जलडम्बरूको अवरोध खुलाउन सहयोग गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको आग्रह मित्र राष्ट्रहरूबाटै अस्वीकार। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।